Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. दुई सातादेखि फैलिएको रुघाखोकीका कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या 13 पुग्यो। चिसो बढेसँगै फैलिएको ज्वरोका कारण बाजुरामा 5 जनाको मृत्यु।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 21 दलले निवेदन दर्ता गरे। आज 7 वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने।
मन्त्री परिषद बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानीको टुङ्गो लगाउन सकेन। माओवादी केन्द्र औपचारिक रूपमा सरकारबाट बाहिरियो।
र मनाङ मर्स्याङदी खप्तर गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश। सेमी फाइनल समीकरण पूरा। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट सविता र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। चिसो बढेसँगै फैलिएको रुघा र ज्वरोका कारण बाजुराको जगन्नाथ गाउँपालिकाको हुनी गाउँमा 5 जनाको ज्यान गएको छ। वडा अध्यक्ष कर्णबहादुर विष्टले जगन्नाथ दुई हुनीकी 60 वर्षीय थुनाथ, 55 वर्षीय कर्ण साई, 72 वर्षीय मन विष्ट, 36 वर्षीय सुपारी विष्ट र 67 वर्षीय बना विष्टको मृत्यु भएको बताउनुभयो। जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले चिसो बढेपछि दुई साता यता घरै पिच्छे रुघा र ज्वरोबाट बिरामी परेको भन्दै भाइरल भएको अनुमान गरिए पनि कारण भने यकिन भइ नसकेको बताउनुभयो। प्रभावित क्षेत्रमा उपचारका लागि कुल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्य कर्मीहरूको टोली परिचालन गरिएको कार्यालयले जनाएको छ। जिल्लाभर नै चिसो बढेका कारण हाल अन्य क्षेत्रमा समेत श्वासपर्श र रुघाखोकीका ज्वरोका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
यता दुई सतादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोका कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या 13 पुगेको पुष्टि भएको छ। रुघाखोकीले केही दिनदेखि थलिएका जुनी साँदै गाउँपालिकाका विभिन्न ओडाहरूमा ज्यान गुमाउनेको संख्या बढेको जनाइएको छ। भाइरलबाट 1000 भन्दा धेरै बिरामी परेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। अहिले त्यस क्षेत्रमा चेतना फैलाउने खालका विभिन्न कार्यक्रमहरू भइरहेको जनाइएको छ। अहिले औषधि र स्वास्थ्य कर्मी सहितको टोली त्यस क्षेत्रमा पुगेर सेवा दिइरहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 21 दलले निवेदन दर्ता गराएका छन्। निर्वाचन आयोगले 15 दिनको समय दिएर आयोगमा दल दर्ता गर्न आह्वान गरे अनुसार हिजो अन्तिम दिनसम्म 21 राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका हुन्। नेपालको संविधानको धारा 269 बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचनका लागि संविधानको धारा 271 र राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 48 वा 49 बमोजिम दल दर्ता गराउनुपर्ने प्रावधान रहेको छ। राष्ट्रिय सभा सदस्यको निर्वाचन 2074 माघ 24 गते बुधबार हुने गरी निर्वाचन कार्यक्रम समेत प्रकाशित भइसकेको छ। यस्तै निर्वाचन कार्यतालिका अनुसार आज पुस 29 गते 7 वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो।
सरकारले हिजो पनि प्रदेश प्रमुख र अस्थायी राजधानीको टुङ्गो लगाउन सकेन। हिजो बसेको मन्त्री परिषदको बैठकले प्रदेश प्रमुखको नियुक्ति गर्ने भने पनि अन्य विषयमा कुरा गर्दा प्रदेश प्रमुख र राजधानीको विषयमा प्रवेश गर्नै नभ्याइएको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो। प्रदेशको अस्थायी राजधानी तोक्ने नतोक्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा नै अन्यलमा हुनुहुन्छ। अहिले अस्थायी राजधानी तोक्दा अरू ठाउँमा आन्दोलन चर्किने र त्यसले राष्ट्रिय सभाको चुनाव गराउन समस्या पर्न सक्ने भन्दै केही समय अघि सरकारले प्रदेश प्रमुख मात्र तोकेर सांसदलाई काठमाडौँमा शपथ गराउने तयारी गरेको थियो। तर काठमाडौँमा शपथ गराउँदा संहिताको मर्म विपरीत हुने भन्दै आलोचना भएपछि प्रधानमन्त्री अन्यलमा पर्नु भएको छ।
बिना विभागीय भएको 68 दिनपछि माओवादी केन्द्रका मन्त्रीहरू सरकारबाट फिर्ता भएका छन्। हिजो प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर माओवादीका नेता तथा बिना विभागीय मन्त्री गिरिराज मणि पोखरेलले सरकारबाट फिर्ता हुने पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउनु भएको हो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर रहेको पत्रमा माओवादी केन्द्रका मन्त्रीलाई फिर्ता बोलाउने उल्लेख गरिएको छ। माओवादी केन्द्रको तर्फबाट सरकारमा नेतृत्व गर्नुभएका नेता कृष्ण बहादुर महरा गिरह जिल्ला दाङ भएका कारण पत्र नेता गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीलाई बुझाउनु भएको हो। माओवादी केन्द्रले पत्रमा प्रधानमन्त्रीलाई सत्ता छिटो हस्तान्तरण गर्नका लागि पनि आग्रह गरेको छ। सरकार छाडेको पत्रमा नै माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि सत्ता लम्ब्याउन खोजेको भन्दै छिटोभन्दा छिटो सत्ता हस्तान्तरण गर्न आग्रह गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गत 31 असोजमा 9 मन्त्री र 7 राज्यमन्त्रीको जिम्मेवारी खोसेर बिना विभागीय बनाए पनि माओवादी मन्त्रीहरूले राजीनामा दिएका थिएनन्।
कडा कानुनी कारवाही नहुँदा अझै पनि महिलामाथि हुने विभिन्न खाले महिला हिंसाका घटनाहरू रोकिएका छैनन्। सरकारले महिला हिंसामा संलग्नलाई कडा कारवाही नगर्दा यस्ता घटनाहरू बढ्ने गरेको सरकारवालाले बताउँदै आएका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका केही सर्वसाधारणलाई स्थानीय स्तरमा हुने महिला हिंसा कम गर्न के गर्नु पर्ला भनी सोधेका छौँ। सुनौ उनीहरूको भनाई आजको जनआवाजमा।
अब स्थानीय तहमा महिला हिंसा कम गर्नको लागि महिला हिंसा सम्बन्धी ऐनहरू ल्याउनु पर्यो, होइन, ऐनहरू पास गर्नु पर्यो। त्यसमा पनि विभिन्न किसिमका तालिमहरू सुरुदेखि नै विद्यालयदेखि नै शिक्षा, त्यो हिंसा सम्बन्धी शिक्षाहरू, महिलाहरूको समूह गठन गरेर त्यो सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू गर्नुपर्ने हुन्छ।
महिला हिंसा कम गर्नको लागि हामीले गाउँ गाउँमा गएर जनचेतनामूलक कार्यक्रम चलाउनु पर्यो, तालिम गराउनु पर्यो, आमा भेला बनाउनु पर्यो गाउँमा गएर। अब त्यस्तै त्यस्तै तालिमहरू पनि दिनु पर्यो। आमा समूह लाई बोलाएर आफ्नो छोरीहरूलाई पनि बाल विवाह गर्नबाट पनि जोगाउनुहोस् र शिक्षा पनि राम्रोसँग दिनुहोस्, विद्यालयमा पठाउनुहोस् दैनिक भनेर जनचेतना फैलाउन सक्नु पर्यो।
स्थानीय तहले खास गरी महिलाहरूको स्वामित्वलाई स्थापित गर्ने एउटा कार्यक्रम त्यो हुनु पर्यो। अर्को अब त्योसँग जोडिएका थुप्रै विषयहरू छन्, जस्तो मदिरा बाल विवाहलाई न्यूनीकरण गर्ने खालका कार्यक्रमहरू ल्याउनु पर्छ जस्तो लाग्छ।
र विशेष गरी स्थानीय तहले महिला हिंसा नियन्त्रण गर्नका लागि सबभन्दा पहिलो कुरो चाहिँ नि जनचेतनाको कार्यक्रमै अगाडि बढाउनु पर्छ। जनचेतनाको कार्यक्रम बाहेक अरू कार्यक्रम चाहिँ नि सधैँ छैन भन्दा हुन्छ।
स्थानीय तहले महिला हिंसा कम गर्नको लागि गाउँ गाउँमा गएर जनचेतनामूलक कार्यक्रमहरू लिने, विभिन्न किसिमका तालिमहरू राख्ने, महिलाहरूलाई तालिमहरू दिने,
महिला हिंसा भएमा स्थानीय स्तरमै तुरन्त कारवाही गर्ने, एकवटा एक महिला कानुनी पढेका महिला उत्पादन गर्न विशेष कार्यक्रम सञ्चालन गरेमा महिला हिंसा घट्ला जस्तो।
स्थानीय तहले महिला हिंसा कम गर्नको लागि जिल्ला विभिन्न गाउँ समुदाय टोलमा गएर जनचेतनामूलक कार्यालयको आयोजना गर्नु पर्यो। अनि कतिपय हिंसा महिलाले चाहेर पनि बाहिर भन्न सकेनन्, त्यस्ता हिंसा बाहिर वकालत गर्न महिलाहरू जम्मा गरी आमा समूह बनाउनु पर्यो। धुम्रपान र मद्यपान अन्त्य गर्नको लागि कडा नीति नियम गर्नु पर्यो। अनि मलाई लाग्छ यति गरेमा त महिला हिंसा कम भए पाइन्छ।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले दुई सातादेखि फैलिएको रुगा खोकेको कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या 13 पुग्यो। चिसो बढेसँगै फैलिएको ज्वरोको कारण बाजुरामा 5 जनाको मृत्यु। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 21 दलले निवेदन दर्ता गरे लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। बाँकेको राप्तीपारी विद्युतीकरणको काम तत्कालै सुरु गर्न जनप्रतिनिधिले नेपाल विद्युत प्राधिकरणको ध्यान आकर्षण गराएका छन्। बाँके क्षेत्र नम्बर 1 का प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज अथकले प्राधिकरणका महानिर्देशक कुलमान घिसिङसँग भेटी राप्ती सुनारी र नरेनापुरमा काम थाल्न आग्रह गर्नुभएको हो। 3 महिनाभित्र नेपाल विद्युत प्राधिकरणले सबै कानुनी र व्यावहारिक बाधा फुकाउने र 1 महिनाभित्र ठेकेदार सम्पूर्ण सामग्रीसहित निर्माण स्थलमा पुग्ने गरी छलफल भएको गहतराजको भनाइ छ। 1 दशकदेखि अड्किएको राप्ती सुनारीको विद्युतीकरण तत्काल अघि बढाउन पहल थालेको गहतराजले बताउनुभयो। वातावरणीय प्रभाव मूल्याङ्कन भइसकेकाले रुख काट्ने विषयमा मन्त्री परिषदबाट निर्णय गर्नुपर्ने भएकाले केही समय लाग्ने उहाँको भनाइ छ। निर्माणका लागि बजेटको कुनै समस्या नभएको भन्दै उहाँले अब विद्युतीकरण हुनेमा ढुक्क हुन राप्तीवासीलाई आह्वान समेत गर्नु भएको छ।
बाँकेको राप्ती सोनारी गाउँपालिकाले चालू आर्थिक वर्ष 2074-75 का विकास योजना तथा कार्यक्रम समयमै सम्पन्न गर्न सक्रियता बढाइएको जनाएको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार मल्लले वडा नम्बर 1-9 चालू वर्षमा 661 योजना तथा कार्यक्रम सञ्चालनको क्रममा रहेको जानकारी दिनुभयो। उहाँका अनुसार चालू वर्षका 2 योजना निर्माण सम्पन्न भइसकेको छ। गाउँपालिकाका अध्यक्ष लाहुराम थारूले गाउँपालिकाको कार्यक्षेत्र ठूलो रहेको र योजना अनुसार प्राविधिकको संख्या कम हुँदा कतिपय योजनाको सम्झौता हुन नसकेको बताउनुभयो। प्राविधिक समस्याका बीच पनि पूर्वाधार निर्माणको कामलाई अगाडि बढाइएको भन्दै उहाँले चालू वर्षको बजेट फ्रिज हुन नदिन विशेष सतर्कता अप्नाइएको दावी गर्नुभयो।
सुर्खेतको उत्तरी क्षेत्रमा पर्ने चिङाड गाउँपालिकाको अवलचिङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स कामविहीन भएको पाइएको छ। एक वर्षदेखि एम्बुलेन्सले कामविहीन अवस्थामा थन्किएको जनाइएको छ। पूर्व सांसद हृदयराम थानीको पहलमा 2073 सांसद विकास कोष मार्फत प्राथमिक स्वास्थ्य केन्द्र अहोलचिङमा एम्बुलेन्स पुगेको एक वर्ष बित्दा पनि प्रयोगमा आउन नसकेको हो। मतदातासँग भेट गर्न अहोलचिङ पुग्नुभएका नेता थानीले नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउनका लागि आफ्नो पहलमा पठाएको एम्बुलेन्स पठाए पनि थन्किएको भन्दै जतिसक्दो छिटो सञ्चालन गर्न आग्रह गर्नुभएको छ। कङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका थानीले पाम्का र अहोलचिङमा पुगी मतदातासँग भेटघाट समेत गर्नुभएको छ। उहाँले आफू निर्वाचित भएपछि थालेको विकास निर्माणको काम पुरा गर्न अहिले पनि प्रतिबद्ध रहेको बताउनु भएको छ। कङ्ग्रेस सुर्खेतका सभापति कमलराज ढेकमीले स्थानीय स्तरमा हुने हरेक गतिविधिमा सक्रिय रही संगठनलाई क्रियाशील बनाउन आग्रह गर्नुभयो। पामकामा सभापति पदम ओलीको अध्यक्षता र औलचिङको सभापति करसिंह राणाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति नारायण कोइराला, क्षेत्रीय सदस्य कृष्ण ओली लगायतको सहभागिता रहेको थियो।
एमाले र माओवादी केन्द्रको कार्यदलले सीट बाँडफाँडका मुख्य 4 आधार तय गरेको छ। हिजो एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा सुभाष नेमाङको अध्यक्षतामा बसेको बैठकले साझा उम्मेद्वार तय गर्न प्रारम्भिक छलफल गरेको हो। कार्यदलका केही सदस्य काठमाडौँ बाहिर र अस्वस्थ रहेकाले विस्तृत छलफल नभए पनि राष्ट्रिय सभाको सीट बाँडफाँड र प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रदेश संसदका सभामुख पद कसरी बाँड्ने भन्ने आधार तय भएको हो। एमाले र माओवादीका 3-3 नेता रहेको यो कार्यदललाई राष्ट्रिय सभा र प्रदेश सरकारको सीट बाँडफाँडका लागि जिम्मेवारी दिएको छ। नेकपा एमालेका नेता सुभाष नेमाङले सीट बाँडफाँडमा प्रदेशगत रूपमा पार्टीको शक्ति, पार्टी एकताको भावना, सम्बन्धित पदको व्यक्तिको योग्यता र सन्तुलनलाई मुख्य आधार बनाएको बताउनुभयो। राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वारी दर्ता माघ 10 रहेकाले यसअघि नै सीट बाँडफाँड टुङ्गो लगाउने नेमाङको भनाइ छ।
नेकपा एमाले स्थानीय प्रदेश र प्रतिनिधि सभा चुनाव हारेका तथा समानुपातिको बन्द सूचीमा भएकालाई राष्ट्रिय सभा सदस्य नबनाउने निर्णय गरेको छ। एमाले केन्द्रीय सचिवालयको बसेको बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेद्वार का लागि 6 मापदण्ड बनाउँदै यस्तो निर्णय गरेको हो। पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै विभिन्न क्षेत्रमा योगदान पुर्याएका, विभिन्न विषयका विज्ञ हुनुपर्ने पनि मापदण्डमा उल्लेख छ। एमाले माघ 5 भित्र उम्मेद्वारहरूको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई भनेको छ।
चिसो बढेसँगै डडेलधुरामा उनका न्यानो कपडा बुनेर स्थानीय महिलाले मनग्ञ आमदानी गर्न थालेका छन्। जिल्ला सदरमुकाममा उनको न्यानो कपडा बुनेर बिक्री गर्दै आमदानी लिने महिलाको संख्या बढ्दै गएको छ। युवा पुस्ताले उनबाट बुनेर बनाइएका न्यानो कपडामा रुचि राख्न थालेपछि सदरमुकाम क्षेत्रका महिला उनका कपडा बुन्न क्रियाशील हुन थालेका हुन्। जाडोयाममा हातले बुनेर बनाइएका न्यानो लुगा निकै लोकप्रिय हुन थालेपछि उनका कपडा तयार गर्ने क्रेज स्थानीय महिलामा बढ्न थालेको हो। उनबाट बुनेर तयार गरिएका कपडा जिल्लाका ग्रामीण क्षेत्रसम्म बिक्री हुने गरेको उनीहरूको भनाइ छ। हातले उनका कपडा बुन्दा बढी समय लाग्ने भएकाले चर्खा र आवश्यक तालिमको व्यवस्था गर्न सकिएमा उनका कपडा बुन्ने व्यवसाय फस्टाउँदै जाने उनका कपडा तयार गर्ने कार्यमा संलग्न स्थानीय महिलाहरूले बताएका छन्।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको बैठकले यही माघ 8 सबै सदस्यताहरूको सदस्यता नवीकरण गर्न आग्रह गरेको छ। गणेश कञ्चन भारतीको अध्यक्षतामा बसेको बैठकले महासंघको केन्द्रीय निर्देशन अनुसार पत्रकार महासंघको प्रदेशको निर्वाचित लक्षित गर्दै आगामी माघ 8 सबै सदस्यहरूको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। यो अवधिभित्र नवीकरण नभएमा सदस्यता स्वतः खारेज हुने निर्णय समेत भएको नेपाल पत्रकार महासंघ सुर्खेतले जनाएको छ। बैठकले विभिन्न उपसमिति समेत गठन गरेको छ। उपाध्यक्ष ललित बस्सेलको संयोजकत्वमा प्रकाशन उपसमिति, अर्का उपाध्यक्ष माया थापाको संयोजकत्वमा प्रशिक्षण उपसमिति, त्यसै गरी सचिव सुदीप पुरीको संयोजकत्वमा संगठन विभाग उपसमिति गठन गरिएको छ। यस्तै कोषाध्यक्ष टेकेन्द्र विश्वकर्माको संयोजकत्वमा आर्थिक उपसमिति, सहसचिव ललित गाहको संयोजकत्वमा स्थानीय तह समन्वय उपसमिति, अर्का सहसचिव नन्दु गिलाङको संयोजकत्वमा कार्यालय सञ्चालन उपसमिति गठन गरिएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले एक दिने स्वास्थ्य योजना तर्जुमा गोष्ठी वीरेन्द्रनगरमा सम्पन्न गरेको जनाएको छ। आर्थिक वर्ष 2075-76 लागि स्वास्थ्य सम्बन्धी योजनाहरू तय गर्ने उद्देश्यले सरकारवालाको उपस्थितिमा गोष्ठी सम्पन्न गरिएको हो। गोष्ठीमा नगरपालिकाका प्रमुख, उपप्रमुख, कार्यकारी अधिकृत, 14 वडाका वडा अध्यक्ष, नगरभित्रका स्वास्थ्य संस्थाका प्रमुख, विषयगत कार्यालयका प्रमुख लगायतको उपस्थित रहेको थियो। गोष्ठी युएसएआईडी र हेल्थ फर लाइफको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्, हामीलाई सुन्दै गर्नुहोला।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो र राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। सुर्खेतको वीरेन्द्रनगरको कुइनेपानी जङ्गलमा अपरिचित समूहको खुकुरी प्रहारबाट एकजना घाइते भएका छन्। 4-5 समूहको खुकुरी प्रहारबाट जुम्लाको सिजा गाउँपालिका 4 कमल सिंह बुढा घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। समूहले लुटपाट गर्ने उद्देश्यले बुढाको टाउकोमा खुकुरी प्रहार गरेको एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी गराउनु भयो। घाइते बुढाको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
संयुक्त यातायात मजदुर बचत तथा ऋण सहकारी संस्था सुर्खेतको अध्यक्षमा शिवराज ओली चयन हुनुभएको छ। संस्थाको वीरेन्द्रनगरमा सम्पन्न 14 वार्षिक साधारण सभाले ओलीको अध्यक्षतामा 9 सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा लाले कुमाल, सचिवमा तुलसिंह खड्का र कोषाध्यक्षमा पूर्ण प्रसाद उपाध्याय चयन हुनुभएको छ। संस्थाका निवर्तमान अध्यक्ष प्रकाश खड्का छेत्रीको सभापतित्व एवं राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य पदम दाहालको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतिर्फ। भारतले 31 भू उपग्रह बोकेको रकेट पहिलोपटक अन्तरिक्षमा प्रक्षेपण गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठनले 31 भू उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यको श्रीहरिकोटबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरेको हो। गत वर्षको असफल प्रयासपछि भारतले पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको हो। नक्साङ्कन र चित्राङ्कन गर्ने अन्तरिक्षहरूको सहितको टोली रकेटमा अन्य 6 उपग्रह पनि रहेका छन्। विशेष गरी पृथ्वीको अवलोकन गर्न अमेरिका, बेलायत, फ्रान्स, क्यानाडा, दक्षिण कोरिया र फिनल्यान्ड भू उपग्रह बोकेर अन्तरिक्षतर्फ रकेट प्रक्षेपण गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्रक्षेपण लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक गरेको सफल प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताउनुभयो।
भेरी खबरमा अब लागौँ खेल खबरतर्फ। रूपन्देही 11 फराकिलो अन्तरले पराजित गर्दै मनाङ मर्स्याङदी धनगढीमा भइरहेको सुदूरपश्चिम खप्तक गोल्ड कपको सेमी फाइनलमा प्रवेश गरेको छ। धनगढी रङ्गशालामा भएको क्वार्टर फाइनलको अन्तिम खेलमा रूपन्देही 11-4 पराजित गर्दै मनाङ अन्तिम 4 पुगेको छ। यो खेल सकिएसँगै सुदूरपश्चिम खप्तक गोल्ड कपमा सेमी फाइनलको समीकरण पूरा भएको छ। प्रतियोगिता अन्तर्गत आज मनाङ र आर्मी बीच सेमी फाइनलको पहिलो खेल हुनेछ। यस्तै सेमी फाइनलको दोस्रो खेल आइतबार सुदूरपश्चिम 11 र एपीए बीच हुनेछ। मोफसलकै सर्वाधिक पुरस्कार राशिको सुदूरपश्चिम खप्तर गोल्ड कपका विजेताले 11,11,111 र उपविजेताले 5,55,555 नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।
आर्मी क्लबका खेलाडी दिनेश खेलाडी भारोत्तोलनको 19 अघिको कृतिमान तोड्नु भएको छ। राकेफा च्याम्पियनसिप अन्तर्गत 23 पुरुष र 8 महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता अन्तर्गत उहाँले नयाँ कृतिमान कायम गर्नुभएको हो। क्लिन एन्ड जर्कमा 140 भारत वहन गर्नुभएका उहाँको जम्मा 261 भार उचाल्नु भएको छ। यसअघि यो कृतिमान मदन शिव भक्तिको नाममा रहेको थियो।
सैनिक आवासीय महाविद्यालय सुर्खेतमा एक कार्यक्रमका बीच खेलकुद सप्ताह सम्पन्न भएको छ। गएको पुस 23 सञ्चालन भएको सप्ताहमा विविध खेलकुद प्रतियोगिता र मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा विद्यार्थीद्वारा ड्रिल, कवाज, पिटी प्रदर्शन, एथलेटिक्स, टेकान्डो, राष्ट्रिय सेवा दल एनसीद्वारा खुकुरी ड्रिल तथा नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा प्रतियोगितामा विभिन्न स्थान हासिल गरेका विद्यार्थीलाई उत्तर पश्चिम पीर्तना हेडक्वार्टरका पीर्तनापति उपराथि केमेन्द्र विक्रम लिम्बुको मुख्य आतिथ्यतामा पुरस्कार वितरण गरिएको महाविद्यालयले जनाएको छ। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उडान नम्बर 9 अध्यक्ष सुरेश मानन्दर तथा जिल्लामा रहेका सरकारी तथा गैर सरकारी विद्यालयका प्रधानाध्यापक, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दुई सातादेखि फैलिएको रुगाखोकीका कारण जाजरकोटमा ज्यान गुमाउनेको संख्या 13 पुग्यो। चिसो बढेसँगै फैलिएको ज्वरोका कारण बाजुरामा 5 मृत्यु।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि 21 दलले निवेदन दर्ता गरे। आज 7 प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने।
मन्त्री परिषद बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानीको टुङ्गो लगाउन सकेन। माओवादी केन्द्र औपचारिक रूपमा सरकारबाट बाहिरियो।
र मनाङ मर्स्याङदी खप्तर गोल्ड कप फुटबलको सेमी फाइनलमा प्रवेश। सेमी फाइनल समीकरण पूरा। हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीको साथमा रहनुहोला। बिहानको भेरी खबरबाट सविता र मधुबन बिदा हुन्छौँ। नमस्ते।